بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم پوتر قرآن مجید کی تلاوت اور انواد سے کریں گے۔ آج آپ پوتر قرآن مجید کے سورہ معارج کی 19 سے لے کر 29 آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں شری عبد الباسط۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ نسندیہ منشیہ بڑا لوبھی ہے، جب اسے پیڑا اور کشتی ہوتی ہے تو چیخ پکار کرنے لگتا ہے، اور جب اسے دھن سمپتی مل جاتی ہے تو کنجوس بن جاتا ہے، سوائے ان واستوک نمازیوں کے کہ جو سدیو نماز میں اپنی آیو بتاتے ہیں اور جن کی سمپتی میں ایک اسپشٹ ادھیکار نردھارت ہوتا ہے۔ مانگنے والے دردروں اور نہ مانگنے والے ونچتوں کے لیے، اور جو لوگ پرلے کے دن کی پشٹی کرنے والے ہیں، اور جو اپنے پالنہار کی دنڈ سے ڈرنے والے ہیں، कि उनके पालनहार के दंड से कोई भी बचने वाला नहीं है और जो अपने आप को व्याभिचार से बचाते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, मैं हूं अहमद अब्बास, मेरा सलाम स्वीकार कीजिए। श्रोताओं, हमारा ये प्रसारण आप शॉर्टवेव में 41 मीटर बैंड बराबर 7,445 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारा ईमेल आईडी है hindi@wsiribi.ir। हमारी वेबसाइट है parstoday.com/hi। व्हाट्सएप पर संपर्क के लिए हमारा नंबर है 0098-9035065492। श्रोताओ, आज मंगलवार है, बहमन की 7, जमादिस्तानी की 12 और जनवरी की 26 तारीख। इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा नोट कर लीजिए। सबसे पहले अंतर्राष्ट्रीय समाचार प्रस्तुत किए जाएंगे, जिसके उपरांत कार्यक्रम राजनीतिक चर्चा आपकी सेवा में पेश किया जाएगा। राजनीतिक चर्चा के बाद हम आपको साप्ताहिक कार्यक्रम दाइश का नया बसेरा सुनाएंगे। श्रोता सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। इसके साथ ही हम 26 जनवरी पर, जो कि भारत का गणतंत्र दिवस है, अपने सभी श्रोताओं को बधाई देना चाहते हैं। तो श्रोता, यह है इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा। अब से कुछ क्षणों बाद आप सुनेंगे अंतर्राष्ट्रीय समाचार। ये रेडियो तेहरान की हिंदी सेवा है। लीजिए श्रोताओं, मरियम मेहरदादी और अहमद अब्बास से सुनिए विश्व समाचार।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। शहीद फखरीजादे के परिजनों ने ईरान की इस्लामी क्रांति के वरिष्ठ नेता से मुलाकात की है। ईरानी विदेश मंत्री ने कहा है कि काराबाख का मुद्दा इलाके में शांति और दोस्ती के अवसर में बदल सकता है। भारत में आज 72वां गणतंत्र दिवस मनाया गया है। दिल्ली में गणतंत्र दिवस पर किसानों की ट्रैक्टर रैली हिंसक हो गई, जिसमें एक किसान की मौत के समाचार हैं। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्ज़मा सैयद अली खामेनेई ने ईरान के प्रसिद्ध परमाणु और रक्षा वैज्ञानिक शहीद मोहसिन फखरीजादे की वैज्ञानिक सेवाओं और उनकी निष्ठा की सराहना की। ईरान के प्रसिद्ध परमाणु और रक्षा वैज्ञानिक शहीद मोहसिन फखरीजादे के परिजनों ने सोमवार की शाम इस्लामी क्रांति के वरिष्ठ नेता से मुलाकात की। सोमवार की शाम होने वाली इस मुलाकात में वरिष्ठ नेता आयतुल्लाह उज़्ज़मा सैयद अली खामेनेई ने शहीद फखरीजादे की वैज्ञानिक सेवाओं, उनकी निष्ठा और विज्ञान तथा टेक्नोलॉजी के क्षेत्र में उनकी गौरवपूर्ण उपस्थिति की सराहना करते हुए कहा कि महान दर्जा जिसे ईश्वर ने उनको शहादत से प्रदान किया उनके अद्वितीय प्रयासों, मेहनतों और निष्ठा का प्रतिफल है और इस स्थान की दुनिया के किसी भी स्थान से तुलना नहीं की जा सकती। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा कि उनकी निष्ठा की एक और निशानी ये भी थी कि उनके जीते जी बहुत से लोग और जवान उनको पहचानते नहीं थे, जिसका बहुत ज्यादा दुख उन्हें उनकी मौत के बाद हुआ। वरिष्ठ नेता ने कहा कि शहीदों की पत्नियां भी पारितोषिक में उनकी सहभागी हैं और मैं ईश्वर से दुआ करता हूँ कि आपके दिलों को सब्र दे और अल्लाह की कृपा से शहीद के लायक अपनी गतिविधियों को जारी रखें।
ईरान के विदेश मंत्री जवाद जरीफ ने कहा कि काराबाख का संकट तेहरान और मॉस्को के लिए गहरी चिंता का विषय था और रूस की मध्यस्थता से ये टकराव हल हुआ और अब ये क्षेत्र में शांति और दोस्ती के अवसर में बदल सकता है। جواد ظریف نے منگلوار کو روس کے ودیش منتری سرگئی لاوروف کے ساتھ ملاقات میں کاراباخ سنکٹ میں روسی راشٹرپتی ولادیمیر پوتین کی مدھیستتا کی تعریف کی اور کہا کہ اب یہ مدعا کھیتر کی شانتی اور دوستی کا اچھا اوسر بن چکا ہے۔ روس کے ودیش منتری نے اس ملاقات سے پہلے تہران اور ماسکو کے سمبندوں کا حوالہ دیتے ہوئے بتایا، ملاقات میں کاراباخ سنکٹ، پرمانو ڈیل، سیریا سنکٹ، افغانستان کے حالات اور فارس کھاڑی کے حالات کے بارے میں وستار سے چرچا ہوگی۔
افغانستان کے طالبان سنگٹھن کا ایک پرتندھی منڈل تہران کی یاترا پر آیا ہے۔ پرتندھی منڈل کا نیتتو طالبان نیتا ملا برادر کر رہے ہیں۔ تہران میں طالبان کے پرتندھی منڈل کی ورشٹ ایرانی ادھیکاریوں سے ملاقاتیں ہوں گی۔ یہ یاترا ایران کے ودیش منترالے کے نمنترن پر ہو رہی ہے۔ یاترا ایسے سمے میں ہو رہی ہے کہ جب افغان پکشوں کے بیچ دوہا میں ہونے والی وارتا رک جانے کی خبریں آ رہی ہیں۔ ایران کے ودیش منترالے کے پروکتا سعید خطیب زادے نے طالبان کے پرتندھی منڈل کے تہران پہنچنے کی سوچنا دی اور بتایا کہ پارسپرک روچی کے وشیوں اور افغان شانتی پرکریا کے بارے میں وچار کیا جائے گا۔
امریکہ کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ کے وائٹ ہاؤس سے جانے کے بعد ان کی ایران ورودھی ادھکتم دباؤ کی نیتی بھی اب دم توڑ رہی ہے اور دنیا بھر کے دیش ایران سے تیل آیات میں وردھی کر رہے ہیں۔ ٹرمپ پرشاسن نے ادھکتم دباؤ کی نیتی کے تحت خاص طور پر ایران تیل نریات کو نشانہ بنایا تھا، لیکن 20 جنوری کو جو بائیڈن کے سطح سنبھالنے کے بعد ایران کے تیل اتپادن کی نگرانی کرنے والی فرموں پیٹرو لاجکس ایس اے کیپلر لمیٹڈ اور ایس وی بی انٹرنیشنل ایل ایل سی نے اس میں وردھی درج کی ہے۔ ایس وی بی کی سنستھاپک اور پرمکھ سارا بخشوری کا کہنا ہے کہ اتپادن اور نریات میں وردھی ایران کو لے کر بائیڈن کے نرم رویے کا کارن ہے۔ پچھلے ہفتے ایرانی ادھیکاریوں نے کہا تھا کہ نریات میں ناٹکیہ روپ سے اچھال آیا ہے اور یہ اگلے 2 مہینے میں پرتبندھوں سے پہلے والے استر پر پہنچ سکتا ہے۔
بھارت نے آج اپنا 72واں گنتنتر دیوس منایا۔ اس افسر پر کسانوں نے اپنے وعدے کے انوسار ٹریکٹر پریڈ نکالی جو ہنسک ہو گئی، جبکہ بھارتی سینا کے جوانوں نے اپنی شکتی کا پردرشن کیا۔ اسی کے ساتھ وبھن راجیوں اور کیندر شاست پردیشوں کی جھانکیاں بھی نکالی گئیں۔ راشٹرپتی رام ناتھ کووند نے صبح راجپتھ پر ترنگا پھہرایا۔ پرمپرا کے انوسار جھنڈا پھہرانے کے بعد راشٹر گان ہوا اور راشٹرپتی کو 21 توپوں کی سلامی دی گئی۔ اس سے پہلے پردھان منتری نریندر مودی نے دیش واسیوں کو گنتنتر دیوس کی شبھ کامنائیں دیں اور نیشنل وار میموریل پہنچ کر شہیدوں کو شردھانجلی دی۔
بھارت کے 72ویں گنتنتر دیوس کی پریڈ میں کیندر شاست پردیش لداخ کی پہلی جھانکی دکھائے جانے کو لے کر وواد کھڑا ہو گیا ہے۔ پردیش میں کارگل ضلع کے نیتاؤں نے ستھانیہ پرشاسن پر پکشپات کرنے اور جھانکی میں ان کے دھارمک ایون سانسکرتک دھروہر کو نظر انداز کرنے کا آروپ لگایا ہے۔ لداخ میں بودھ بہل ضلع لیہ ہے جبکہ مسلم بہل ضلع کارگل ہے۔ کارگل ضلع کے نیتروتن نے آروپ لگایا ہے کہ پرشاسن نے جھانکی میں ان کے چھیتر کی دھارمک ایون سانسکرتک پرتیکوں کو نظر انداز کیا ہے۔
بھارت میں ویوادت کرشی قانونوں کا ورودھ کر رہے کسانوں نے 26 جنوری کو دلی پولیس کے ساتھ مل کر دلی میں شانتی پورن طریقے سے مارچ نکالنے کا پلان بنایا تھا، لیکن دلی کی سیماؤں پر پولیس دوارا رکاوٹیں کھڑی کرنے سے کسانوں اور پولیس کے بیچ ٹکراؤ ہوا۔ سنگھو ٹکری اور غازی پور بارڈر سمیت سبھی جگہوں پر پولیس کے بیریکیڈز توڑ کر دلی کی سیماؤں میں داخل ہوئے کسان جہاں لال قلعے میں گھس گئے، وہیں آئی ٹی او پر پولیس مکھیالے کے سامنے پولیس اور کسانوں کے بیچ جھڑپیں ہوئیں۔ جھڑپوں کے دوران ایک کسان کی موت ہونے کا سماچار ہے، وہیں دونوں اور سے کئی لوگ گھائل بھی ہوئے ہیں۔
فیس بک نے اسرائیلی پردھان منتری بنیامین نتن یاہو کے پیج پر پوسٹ کی جانے والی پوسٹ ڈیلیٹ کر دی۔ فیس بک نے اس پوسٹ کو پرائیویسی نیموں کا ہنن قرار دیا ہے۔ نتن یاہو نے حال ہی میں کچھ تصویریں جاری کی تھیں اور لکھا تھا کہ اگر ناگر کسی ایسے ویکتی کو جانتے ہیں جو COVID-19 کے ویکسین کی طرف سے آشنکت ہے تو اس کا نام اور ٹیلی فون نمبر بھیج دیں تاکہ اسے فون کر کے ٹیکہ کرن کے لیے اسے تیار کیا جائے۔ نتن یاہو کی اس پوسٹ کے بعد فیس بک نے ان کا چیٹ بارڈ سسپینڈ کر دیا۔ کمپنی کا کہنا ہے کہ لوگوں کی میڈیکل رپورٹ سارجنک کرنے والی یا سارجنک کرنے کی مانگ کرنے والی پوسٹ پرائیویسی ادھیکار کا ہنن ہے، اس لیے فیس بک نے اس پوسٹ کو ڈیلیٹ کر دیا اور چیٹ بارڈ کو سسپینڈ کر دیا۔ نتن یاہو کی لیکوڈ پارٹی کا کہنا ہے کہ اس پوسٹ کا مقصد 60 سال سے ادھک عمر کے اسرائیلیوں کو ٹیکہ کرن کے لیے تیار کرنا تھا۔ اسرائیل میں ویاپک ٹیکہ کرن کے باوجود حالیہ دنوں میں کورونا وائرس کا پرسار تیزی سے بڑھا ہے۔
चीन ने मंगलवार को ऐलान किया है कि वह दक्षिणी चीन सागर में इसी सप्ताह सैन्य अभ्यास करेगा। यह अभ्यास ऐसे समय किया जा रहा है कि जब अमरीका के साथ चीन का तनाव चरम सीमा पर है, क्योंकि हाल ही में अमरीका के विमान वाहक पोत विवादित जल क्षेत्र में घुसे हैं। चीन के समुद्री संरक्षण विभाग ने अभ्यास की तैयारी के तहत 27 से 30 जनवरी तक टोनकिन खाड़ी के जल क्षेत्र में नौकाओं के प्रवेश पर रोक लगा दी है। अमरीकी सेना ने ऐलान किया था कि थियोडोर रोजवेल्ट के नेतृत्व वाला समुद्री बेड़ा गत शनिवार को दक्षिणी चीन सागर में प्रविष्ट हुआ है। अमरीकी सेना का कहना है कि आजाद नेविगेशन के समर्थन के लिए अमरीका ने यह कदम उठाया है। अब यह विवादित जल क्षेत्र अमरीका और चीन के बीच गंभीर तनाव का मुद्दा बन गया है। हालिया वर्षों में अमरीका ने इस इलाके में अपनी ताकत अपनी सक्रियता बढ़ा दी है। इन जल क्षेत्रों में चीन का वियतनाम मलेशिया फिलीपीन ब्रुनेई और ताइवान से विवाद है।
अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप पर शिकंजा कसता नजर आ रहा है। सोमवार की शाम प्रतिनिधि सभा के 9 सदस्य सेनेट में गए और डोनाल्ड ट्रंप के ट्रायल की मांग पर आधारित दस्तावेज जमा कराए। अमेरिकी सेनेट ने पूर्व राष्ट्रपति पर महाभियोग चलाने के दस्तावेज, जिसे आर्टिकल ऑफ इम्पीचमेंट कहा जाता है, स्वीकार कर लिए और मुकदमे के लिए 9 फरवरी की तारीख तय कर दी, जिसके बाद ट्रंप इकलौते अमेरिकी राष्ट्रपति बन गए हैं जिन्हें दूसरी बार इस प्रकार के मुकदमे का सामना करना पड़ रहा है। महाभियोग के आर्टिकल में ट्रंप पर आरोप लगाया गया है कि वह अमरीका के खिलाफ अशांति को हवा देकर गंभीर अपराध और भ्रष्टाचार में लिप्त हो गए हैं।
दुनिया के कई देशों में कोरोना वैक्सीन देने का काम तेजी से चल रहा है, तो कई देश अभी इसको लेकर कई तरह की तैयारियों में जुटे हैं। ये देश योजना बना रहे हैं कि पहले किसको और किस आधार पर कोरोना का टीका दिया जाएगा, इसकी पूरी प्रक्रिया कैसे संभव होगी, जैसी चीजों पर काम चल रहा है। इन सबके बीच फाइजर और बायो एनटेक कंपनी ने मिलकर बाजार में अपनी वैक्सीन उतारी है। फाइजर का कहना है कि कोरोना वैक्सीन उन वॉलंटियर्स को दी जाएगी जिन्होंने इसके परीक्षण में प्लेसबो प्राप्त किया था, और ये सभी लोग 1 मार्च 2021 तक वैक्सीन की पहली खुराक प्राप्त कर सकते हैं। और इसके साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा का दैनिक प्रोग्राम लेकर मैं हूं मोहम्मद अली कुम्मी। चर्चा में हम भारत के 72वें गणतंत्र दिवस और इस दिन दिल्ली में किसानों की ट्रैक्टर रैली, यमन में जंग रुकवाने के लिए ऑनलाइन ग्लोबल रैली के तहत यमन के 13 प्रांतों में रैलियां और ब्रिटेन में कोरोना की हालत पर रिपोर्ट पेश करेंगे। पहले भारत का 72वां गणतंत्र दिवस। इस बार के गणतंत्र दिवस समारोह में पहली बार बांग्लादेश की फौज के तीनों अंगों के प्रतिनिधि शामिल हुए, जबकि इस दिन किसानों ने पहले से तय रैली निकाली। हरियाणा और यूपी से मिलने वाली सीमाओं से किसानों की रैली शांतिपूर्ण रही, जबकि हरियाणा से मिली टिकरी सीमा के निकट किसानों ने एक बैरिकेड तोड़ दिया, जिसके बाद पुलिस ने आंसू गैस के गोले फायर किए। पेश है शमशाद काजमी की रिपोर्ट।
भारत में जहां आज एक ओर इस देश का 72वां गणतंत्र दिवस मनाया गया और भारत ने पारंपरिक परेड में अपनी भरपूर शक्ति का प्रदर्शन किया, वहीं इस देश के किसानों ने भी दिल्ली में ट्रैक्टर रैली निकाली और शक्ति प्रदर्शन किया। राष्ट्रपति रामनाथ कोविंद, प्रधानमंत्री नरेंद्र मोदी, उनके मंत्रिमंडल के सदस्य और विभिन्न राजनीतिक एवं दूसरी हस्तियों और जनता की उपस्थिति में कड़ी सुरक्षा व्यवस्था के अंतर्गत राजपथ पर पारंपरिक परेड निकाली गई, जिसमें भारत की सांस्कृतिक झलकियों के अतिरिक्त रक्षा शक्तियों का भी प्रदर्शन किया गया। कोरोना वायरस के कारण परेड छोटी रखी गई और लोगों की उपस्थिति भी कम थी। मास्क और सोशल डिस्टेंसिंग का पूरा ख्याल रखा गया। इस परेड में पहली बार बांग्लादेश की तीनों सशस्त्र सेना का भी प्रतिनिधित्व रहा। उधर नए कृषि कानूनों के खिलाफ दिल्ली की सीमाओं पर पिछले 62 दिनों से धरने पर बैठे किसानों ने भी हरियाणा और उत्तर प्रदेश से मिलने वाली सीमाओं से शांतिपूर्ण रूप से ट्रैक्टर रैली निकाली, जिसमें देश के दूसरे राज्यों के किसानों ने भी भाग लिया। गाजीपुर से किसानों की 46 किलोमीटर लंबी ट्रैक्टर रैली निकाली गई, जो दिल्ली के आउटर रिंग रोड से गुजरकर अपनी जगह वापस पहुंच गई। इससे पूर्व आईटीओ से किसान लाल किले की ओर निकल गए, जो निर्धारित रास्ता नहीं था, और लाल किले पर राष्ट्रीय ध्वज के साथ अपना झंडा भी लहरा दिया। भीड़ को नियंत्रित करने के लिए पुलिस को हल्के बल का प्रयोग भी करना पड़ा। किसानों ने अपनी शक्ति का भरपूर प्रदर्शन किया और कहा कि जब तक तीनों कृषि कानून वापस नहीं लिए जाते, किसान चैन से नहीं बैठेंगे। ट्रैक्टरों पर भारत के राष्ट्रीय ध्वज लहरा रहे थे और जगह जगह किसानों के जीवन और ग्रामीण संस्कृति की झलकियां भी पेश की जा रही थी। किसानों ने कहा कि हम भारत के किसान हैं और हमें बदनाम करने का प्रयास न किया जाए।
और बहुत ही शांति तरीके से हम अपनी परेड कर रहे हैं, एक गांधीवादी तरीके से अनुशासन में हमारी रैली निकल रही है और हमारी पहली जीत हो चुकी है, जो दिल्ली पुलिस ने और सरकार ने हमें रैली के लिए इजाजत दी।
सरकार को ये पता चल जाए कि जब तक ये काले कानून वापस नहीं होंगे, किसान बिल्कुल भी शांत बैठने वाले नहीं है। इस रैली के बाद अभी 1 फरवरी को किसानों का पैदल मार्च है संसद के लिए। किसान बराबर अपने आंदोलन को इसी तरह से चलाता रहेगा।
भारत की शान है किसान, हम इसको दिखाना चाहते हैं। हम माओवादी नहीं है, हम पाकिस्तानी नहीं है, हम माओवादी नहीं है, हम हिंदुस्तानी है।
हरियाणा से मिलने वाली टिकरी सीमा के निकट किसानों ने एक बैरिकेड तोड़ दिया, जिसके बाद पुलिस ने भीड़ को तितर बितर करने के लिए आंसू गैस के गोले दागे। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
यमन में जंग रुकवाने के लिए ऑनलाइन ग्लोबल रैली के तहत यमन के 13 प्रांतों में रैलियां निकाली गईं, जिसमें यमन पर हमले और नाकाबंदी, अमेरिका के इशारे पर आतंकवादी अपराध, इन रैलियों का नारा था। पेश है उमरान से सुल्तान सदा की रिपोर्ट, साथी हसन अब्बास की जबानी।
13 यमन के 13 प्रांतों में रैलियां निकाली गईं, जिनमें लाखों लोगों ने भाग लिया। यमन पर हमले और नाकाबंदी, अमेरिका के इशारे पर आतंकी अपराध, इन रैलियों का नारा था। उमरान और सनआ की रैली में लोगों ने अमेरिका की ओर से अंसारुल्लाह आंदोलन को आतंकी संगठन कहे जाने की कड़ी निंदा की और आतंकवाद को हमलावरों से विशेष बताया, जो 6 साल से यमनी जनता पर हमले कर रहे हैं। अमेरिका का ये फैसला वाशिंगटन की यमनी राष्ट्र को तबाह करने की नीति के तहत लिया गया है। ऐसी नीति जो आतंकवाद का समर्थन करने वाले देशों के यमन पर हमले के साथ लागू हुई। इस महारैली में हमारा संदेश यह है कि अमेरिका ने ही आतंकवाद को जन्म दिया है और वही इसे पूरी दुनिया में फैला रहा है। अमेरिका द्वारा दूसरों को आतंकवादी कहना इस नीति के अंतर्गत है कि जो भी अमेरिका, ज़ायोनी शासन और इस शासन के साथ संबंधों के खिलाफ है, वो आतंकवादी है। इस रैली ने दुनिया को ये बता दिया है कि आतंकवाद का मतलब अमेरिका है। इन रैलियों का संदेश स्पष्ट है। यमनियों ने साफ कह दिया है कि यमन के बारे में अमरीकी फैसलों को वे कुछ नहीं समझते, क्योंकि यमन पर थोपी गई जंग का आदेश वाशिंगटन ने दिया है। इसलिए यमनियों की रणनीति नहीं बदलेगी और वे आत्मरक्षा को अपना मूल अधिकार समझते हैं। इस तरह के ऐलान से हमें कुछ फर्क नहीं पड़ता, बल्कि इससे यमनी राष्ट्र का इरादा और हौसला और बुलंद होगा। अब हम यमनी राष्ट्र पर हमला करने वाले और यमनी राष्ट्र का घेराव करने वालों के खिलाफ और ज्यादा हौसले के साथ और ज्यादा साहस के साथ मुकाबला करेंगे। यमनी जनता ने ऐलान किया है कि अंसारुल्लाह को आतंकी संगठन कहने के पीछे सिर्फ यह आंदोलन निशाने पर नहीं है, बल्कि असल टारगेट यमनी राष्ट्र है, जो अमेरिका के खिलाफ संघर्ष कर रहा है। दूसरे प्रांतों में भी यमनी एक ही नारे के साथ सड़कों पर आए, जिनमें बच्चे, बूढ़े, सभी उम्र के लोग थे।
من إنتاج الأمريكان امریکہ ہے ام الارہاب ہے،
ہم امریکہ کے خلاف باہر نکلے ہیں جو آتنکواد کا جنک ہے۔
وَيُطَالِبُونَ الْعَالَمَ بِوَقْفَتِ،
لوگوں نے وشو سمودائے سے مانگ کی کہ وہ امریکہ اور اس کے پٹھوؤں کے کرتیوں کے خلاف ڈٹ جائے۔
امریکہ ہے ام الارہاب، وہ ہے
امریکہ آتنکواد کا جنک ہے، اس سے ہمارا ارادہ مضبوط ہی ہوگا۔ ہمارے بزرگوں کا امریکہ کے سامنے نہ جھکنا پرتیرود کے راستے پر چلنے والوں اور اسلامی آندولنوں کے لیے گرو کی بات ہے۔ ہم امریکہ کو پوری طاقت سے جواب دیں گے۔
اللہ اکبر، الموت لامریکہ، الموت لاسرائیل، اللعنت علی یہود، النصر الاسلام۔
خرجت هذه الحشود بهذا الحجم الكبير في اليمن،
یہ وشال ریلی یمن کی جنگ رکوانے اور دنیا کے پیڑتوں سے ایکتا درشانے کے لیے آن لائن گلوبل ریلی کی اپیل کے تحت نکالی گئی۔ یمن کے عمران شہر سے IRIB کے لیے سلطان صدح کی رپورٹ۔
برٹین میں کورونا کی حالت، اس دیش میں کورونا اور موسمی فلو کی وجہ سے اسپتالوں میں ICU بھر گئے ہیں، جو ان لوگوں کے لیے ساودھانی کا سنکیت ہے جو اس وائرس کو ہلکے میں لے رہے ہیں۔ لندن سے IRIB کے لیے مجتبی قاسم زادے کی رپورٹ پیش کر رہے ہیں ساتھی قائم رضوی۔
ان دنوں برٹین میں کورونا سے موتوں اور اس وائرس کی چپیٹ میں آنے کی استھتی ایسی ہے کہ رویوار کو اس دیش میں کورونا سے ایک دن میں جب 700 سے کم لوگوں کی موت اور 40,000 سے کم لوگوں کے انفیکٹڈ ہونے کی خبر سماج میں آئی تو اسے ایک سکون والی خبر بتایا گیا۔ برٹش سرکار کے کریا کلاپوں کی آلوچنا بڑھ رہی ہے۔ بورس جانسن ٹرمپ کی ہی طرح جس چیز میں بھی ہاتھ لگاتے ہیں اسے خراب کر دیتے ہیں۔ ان کی سب سے بڑی بدنامی، جسے سارے ہی لوگ جانتے ہیں، کورونا وائرس سے نپٹنے میں ان کی ناکامی ہے۔ کورونا وائرس کے پھیلنے اور یورپی سنگھ سے نکلنے کی وجہ سے ستاداری کنزرویٹو پارٹی کی لوکپریتا گرتی جا رہی ہے۔ برٹن کے بہت سے نگر نگم مردہ گھروں کے بھرے جانے کی وجہ سے موبائل مردہ گھر کی یوجنا بنا رہے ہیں۔ ہر روز کورونا وائرس کے ہزاروں نئے کیس اور موسمی فلو کی وجہ سے برٹن کے اسپتالوں میں ICU وبھاگوں میں جگہ باقی نہیں بچی۔ برٹن کے ہیلتھ منسٹر کے بیان سے حالات کے خطرناک ہونے کا پتہ چلتا ہے۔ آرمبھک لکشنوں سے پتہ چلتا ہے کہ کورونا کے کیس پورے برٹن میں دھیرے دھیرے کم ہوتے جا رہے ہیں، لیکن پوری طرح سے پابندیاں ہٹانے میں بہت زیادہ وقت لگے گا، کیونکہ کورونا کی چپیٹ میں آنے والوں کی تعداد بہت زیادہ ہے، جس سے اسپتالوں پر دباؤ پوری طرح سے ظاہر ہے۔ برٹش سرکار کے ویگیانک معاملوں کے صلاح کار سچیت کر چکے ہیں کہ کئی مہینوں تک اس دیش کے اسپتالوں کی حالت ایسی ہی رہے گی، جس سے چنتا بڑھتی جا رہی ہے۔ برٹن کے اسٹریٹجک وبھاگ کے انوسار رویوار تک اس دیش میں COVID-19 سے مرنے والوں کی تعداد 1,14,000 کو پار کر چکی ہے، جبکہ اس وائرس کی چپیٹ میں آنے والوں کی سنکھیا 36,00,000 سے بھی ادھک ہو چکی ہے۔ لندن سے IRIB کے لیے مجتبی قاسم زادے۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوا۔ یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ اب پیش ہے پروگرام داعش کا نیا بسیرا، جس کے بعد آپ سنیں گے سبھا کا آخری پروگرام قرآنی قصے۔
داعش کا نیا بسیرا۔
دوستو، کاریکرم داعش کا نیا بسیرا کے کنے کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور غائم رضوی کا سلام سویکار کیجیے۔ آج بھی ہم پاکستان اور افغانستان میں داعش کی راہ میں بادھاؤں پر چرچا کریں گے۔
मित्रों, पिछले कार्यक्रम में हमने अफगानिस्तान और पाकिस्तान में दाइश के विस्तार की राह में कुछ बाधाओं का उल्लेख किया था। हमने ये भी बताया था कि पहली रुकावट यह है कि इन इलाकों की अपनी एक संस्कृति है और वो विदेशियों को पसंद नहीं करते। दूसरी रुकावट मत का अंतर है। इन इलाकों के लोग देवबंदी और हनफी हैं तथा कट्टरपंथी सलफी और वहाबी विचारधारा से उनका बहुत मतभेद है। तीसरी रुकावट यह है कि तालिबान, अलकायदा और सेना के मध्य टकराव से जो हालात पैदा होते हैं उनकी वजह से दाइश का विस्तार इन इलाकों में सीमित हो सकता है। बाधाओं की ये चारों किस्में अफगानिस्तान और पाकिस्तान में समान रूप से मौजूद हैं और अगर देखा जाए तो इसे दाइश के मार्ग की बड़ी बाधा समझा जा सकता है। पाकिस्तान में हालात काफ़ी हद तक अफगानिस्तान के हालात से मिलते जुलते हैं, बस इस अंतर के साथ कि कट्टरपंथी और चरमपंथी गुटों का पाकिस्तान में प्रभाव अफगानिस्तान से भी अधिक है। यही नहीं, ये गुट अफगानिस्तान के गुटों से अधिक खतरनाक भी हैं और इसीलिए पाकिस्तान में सांप्रदायिक दंगों की अधिक आशंका रहती है।
दाइश की विचारधारा जहादी तकफीरी वहाबियत से आई है, जबकि अफगानिस्तान और पाकिस्तान में सक्रिय कट्टरपंथी गुट देवबंदी और हनफी मत रखने वाले हैं और केवल जिहाद के बारे में वो वहाबियों का नज़रिया रखते हैं, लेकिन अन्य बहुत से विषयों में उनकी अपनी विचारधारा है। दाइश खिलाफत का दावा पेश करके स्वयं को उस विचारधारा का वारिस समझता है जिसमें पूरी दुनिया में शासन करने की इच्छा है, लेकिन अफगानिस्तान और पाकिस्तान में सक्रिय कट्टरपंथी गुटों का सबसे बड़ा लक्ष्य अफगानिस्तान और पाकिस्तान में इस्लामी सत्ता की स्थापना है और उनके मन में अन्य इस्लामी देशों पर कब्जे का कोई विचार नहीं है।
दोस्तों, यदि ध्यान दिया जाए तो ये पूरी तरह से स्पष्ट हो जाता है कि दाइश विचारधारा के क्षेत्र में अफगानिस्तान और पाकिस्तान के कट्टरपंथी गुटों से भी काफ़ी दूर है और ये चीज़ अफगानिस्तान में दाइश के विस्तार की राह में बड़ी रुकावट बन सकती है। यहाँ तक कि अफगानिस्तान में जो लोग मुस्लिम ब्रदरहुड की विचारधारा रखते हैं वे भी मध्यमार्गी धड़े से प्रभावित हैं और वे मुस्लिम ब्रदरहुड के कट्टरपंथी धड़े से दूर हैं। असल में दक्षिण एशिया में सुन्नी मुसलमानों में देवबंदी हनफी मत के मानने वाले अधिक हैं जो विचारधारा के लिहाज से दाइश के विश्व भर के खिलाफत के नज़रिए से निकट नहीं है, जबकि वहाबियत में वो विचार पाया जाता है और वो इस्लाम के आरंभिक काल का हवाला देकर पूरी दुनिया में इस्लामी शासन की बात करते हैं। लेकिन अफगानिस्तान में तालिबान जैसे गुट अपने लक्ष्यों को अफगानिस्तान की सीमा के भीतर ही रखते हैं।
हालांकि ये कोई व्यापक सिद्धांत नहीं है, क्योंकि सऊदी अरब ने जिस तरह से पाकिस्तान में काम किया है और जिस तरह से बड़े पैमाने पर तकफीरी विचारधारा का प्रचार करने वाले मदरसे खोले हैं, उन्हें पूरी तरह से अनदेखा नहीं किया जा सकता। सऊदी अरब ने पाकिस्तान में जो भूमिका और माहौल तैयार किया है उसके बाद दाइश कोशिश कर रहा है कि अपनी विचारधारा से निकटता रखने वाले गुटों को स्वयं से निकट करे। इसीलिए ये भी संभावना है कि दाइश अफगानिस्तान और पाकिस्तान में हनफी और देवबंदी मतों के मानने वालों के साथ उन बिंदुओं पर चर्चा ही नहीं करे जो उन्हें वहावियत से अलग करते हैं और इस तरह से उनके निकट होने की कोशिश करे और जिहाद के संयुक्त मंच पर उन्हें अपने साथ लाने का प्रयास करे।
अफगानिस्तान में राजनीतिक मामलों के विशेषज्ञ मुस्लिम शीरजाद का कहना है कि अफगानिस्तान और पाकिस्तान में क्षेत्रीय व अंतर्राष्ट्रीय खिलाड़ियों की भूमिका को भी अनदेखा नहीं किया जा सकता। उनका मानना है कि कश्मीर से लेकर पाकिस्तान और भारत के बीच जो मतभेद हैं वो افغانستان کو بھی اپنی چپیٹ میں لے لیں گے۔ اس کے ساتھ واشنگٹن اور ماسکو کے لیے بھی افغانستان لگ بھگ اکھاڑا ہی بن چکا ہے اور دونوں دیش ایک دوسرے پر طالبان اور داعش کے سمرتھن کا آروپ لگاتے رہتے ہیں۔ ان حالات میں ویچارک دشٹی سے تین پرکار کے مورچے داعش کے سامنے ڈٹ سکتے ہیں، کیونکہ داعش ان تینوں کے لیے خطرہ ہے۔ یہ تینوں مورچے افغان سرکار اور سینا، طالبان تتھا القاعدہ ہیں۔
ظاہر سی بات ہے افغانستان کی سرکار اور سینا اس دیش میں سرکشا کی ذمہ دار ہے اور وہ ہر اس سنگٹھن کے خلاف لڑے گی جو اس دیش کی سرکشا کو نقصان پہنچانا چاہے گا۔ طالبان کے خلاف افغان سینا کے یدھ کا یہی کارن ہے، اور جب داعش افغانستان کو اپنے تتھا کتھت خوراسان راج کا ایک علاقہ سمجھتا ہے تو پھر افغان سینا کے لیے اس کے خلاف یدھ بھی ضروری ہے، اور وہ یہی کر رہی ہے۔ یہی وجہ ہے کہ افغانستان کے اتر میں اور قندوز پرانت میں جب داعش نے سر ابھارا تو افغان سینا نے تتکال روپ سے اس کے خلاف ابھیان چلایا، جس کی کمان اس دیش کے اوپر راشٹرپتی جنرل دوستم نے سوئم سنبھالی۔ یہ اس دشا میں تھا کہ جب افغان سینا اور طالبان کے بیچ کئی مورچوں پر جھڑپیں جاری تھیں۔
طالبان بھی کٹر پنتھی اور ستا پر ادھیکار کرنے کی لالسا رکھنے والا ایک سنگٹھن ہے۔ طالبان جاتی کی دشٹی سے اور دھرم کی دشٹی سے بھی ایک ادھیکار چاہنے والے پختونوں کا ایک سنگٹھن ہے۔ کہتے ہیں کہ افغانستان میں یدھ کے لمبے ہونے کا ایک کارن طالبان میں ایک ادھیکار کی بھاونا ہے، اور طالبان میں یہ بھاونا اتنی ادھک ہے کہ داعش کی نظروں سے بھی یہ چھپی نہیں رہ پائی ہے۔ یہی وجہ ہے کہ داعش کی پترکا دابق کے ایک لیکھ میں افغانستان میں طالبان اور القاعدہ کو ایک ادھیکار چاہنے والے اور غیر اسلامی سنگٹھنوں کے روپ میں درشایا گیا ہے۔
دوستو، داعش نے طالبان اور القاعدہ پر یہ آروپ لگایا ہے کہ وہ قبائلی قانونوں کو اسلامی قانونوں پر پراتھمکتا دیتے ہیں اور دھرم کا ورودھ کرتے ہیں، اس لیے وہ کسی کھیتر پر قبضہ نہیں کر سکتے۔ انہوں نے ششوں پر حملے کو بھلا دیا اور انتراشٹریہ سیماؤں میں وشواس رکھتے ہیں۔ طالبان اور القاعدہ کے بارے میں داعش کے اس پرکار کے وچاروں سے پتہ چلتا ہے کہ ان دونوں مورچوں میں کتنا متبھید ہے۔ طالبان کو اچھی طرح سے معلوم ہے کہ اگر داعش کو افغانستان میں شکتی مل گئی تو پھر ان کے لیے کوئی جگہ نہیں رہے گی۔ ننگرہار اور فرہ پرانتوں میں طالبان اور داعش کے سمرتکوں کے بیچ جس طرح کی بھیانک جھڑپیں ہوئی ہیں، ان سے یہی بات ثابت ہوتی ہے۔
ظاہر سی بات ہے کہ ستا کی لالسا رکھنے والے دو سنگٹھن ایک ہی کھیتر میں نہیں رہ سکتے، اس لیے افغانستان میں طالبان اور داعش کے بیچ ستا کا یدھ ضرور ہوگا، لیکن جہاں تک یہ سوال ہے کہ دونوں میں کس کا پلڑا بھاری رہے گا تو اس سوال کا جواب کئی دیشوں و ودیشی کارکوں اور تتووں پر نربھر ہے۔ یہی کارن ہے کہ یہاں تک یہ کہا جا رہا ہے کہ اگر افغانستان میں داعش کا زور بڑھا تو پھر طالبان اور افغان سینا ایک ہی مورچے میں آ سکتے ہیں۔ پاکستان میں بھی طالبان کا یہی حال ہے، کٹر پنتھی گٹوں میں ستا کی چاہ بہت ادھک ہوتی ہے۔ یہی وجہ ہے کہ ان سب میں آپس میں بھی خوب ٹکراؤ ہوتا رہتا ہے۔
افغانستان اور پاکستان میں داعش کا ایک انیہ شکتیشالی پرتسپردی القاعدہ ہے۔ ان دونوں کے بیچ پرتسپردہ عراق اور سیریا سے ہی شروع ہو چکی تھی۔ داعش اور القاعدہ کے سمبندھ طالبان کے اور داعش کے سمبندھوں سے کافی الگ پرکار کے ہیں۔ القاعدہ اور داعش میں دونوں ہی جہادی تکفیری وچاردھارا کے سوامی ہیں، لیکن اس کے باوجود دونوں میں گہرے ویچارک متبھید ہیں، جس کی مکھیہ وجہ ستا کی لالسا اور شکتی ہے۔ یہی وجہ ہے کہ عراق میں القاعدہ داعش سے الگ ہو گیا تھا۔ بھوشیہ میں بھی نیتتو ہی داعش اور القاعدہ کے مدھیہ ٹکراؤ کا مکھیہ کارن بنے گا، اور یہ ٹکراؤ دکشن ایشیا میں ہی نہیں بلکہ پورے اسلامی جگت، وشیش کر پشچمی ایشیا اور اتری افریقہ میں جاری رہے گا۔ افغانستان کے ننگرہار راجیہ کے پورو سانسد ظاہر غدیر کا کہنا ہے کہ آتنکوادی سنگھٹن داعش کی یہ کوشش ہے کہ کبھی القاعدہ کا مکھیہ ٹھکانہ رہے تھورا بوڑا کی پہاڑیوں کو افغانستان میں اپنی گتیویدھیوں کا کیندر بنائیں۔
القاعدہ کے سدسیوں کو اپنے سنگھٹن سے جوڑنے کی داعش کی کوشش کی وجہ سے بھی دونوں آتنکوادی سنگھٹنوں میں دشمنی بڑھی ہے، اور یہ بھی اسپشٹ ہے کہ القاعدہ تتھا داعش کا وواد شانتی پورن طریقے سے تو حل ہونے والا نہیں ہے، بلکہ اس کا فیصلہ دونوں میں نرنائک یدھ سے ہی ہوگا۔ سیریا میں ابو محمد الجولانی اور ابو بکر بغدادی میں جو مت بھید ہوا تھا، اس کی وجہ سے القاعدہ سے جڑے النصرہ فرنٹ سے داعش نے کنارہ کر لیا تھا۔ یہ وواد بھی القاعدہ اور داعش میں نیتتو تتھا ادھیکار کی لڑائی کا نتیجہ تھا۔ داعش اور طالبان کا جھگڑا بھی یہی ہے، ان دونوں میں بھی نیتتو کو لے کر وواد ہے، اور یہ ایسا وواد نہیں ہے جو آسانی سے ختم ہو جائے، کیونکہ نیتتو کے وواد کے پیچھے ویچارک کارکوں کے علاوہ ویکتیگت بھاونائیں بھی موجود ہیں۔ متروں، اسی کے ساتھ ہماری آج کی چرچا یہیں پر سماپت ہوتی ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستو، کاریکرم قرآن قصے کی ایک انیک کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور غائم رضوی کا سلام سویکار کیجیے۔ آج ہم سورہ آل عمران کی کچھ آیتوں کی ویاکھیا پیش کریں گے۔
دوستو، آسمانی کتاب توریت میں انتم ایشوریہ دوت کے آنے کی سوچنا دی گئی ہے۔ توریت یہودیوں کی دھارمک کتاب ہے، کیونکہ توریت میں انتم ایشوریہ دوت کے آگمن کی سوچنا دی گئی تھی، اسی لیے سچائی کو جاننے کے لیے یہودیوں کے ایک گٹ نے حجاز کی یاترا کی، جسے ورتمان سمے میں سعودی عرب کے نام سے جانا جاتا ہے۔ ویسے بھی یہودی دھرم گرو اور ودوان سدیو ہی انتم ایشوریہ دوت کی نشانیوں کی تلاش میں رہا کرتے تھے۔ شاید یہی کارن ہے کہ قریش سے بھی پہلے ان کو انتم ایشوریہ دوت حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے بارے میں جانکاری حاصل ہو گئی تھی۔
اس بارے میں امام محمد باقر علیہ السلام کا کہنا ہے کہ جس رات پیغمبر اسلام کا جنم ہوا، اس رات اہل کتاب کا ایک دھرم گرو قریش قبیلے والوں کے پاس آیا۔ اس دھرم گرو نے بنی مغیرہ قبیلے کے لوگوں سے پوچھا کہ کیا اس رات تمہارے یہاں کسی بچے کا جنم ہوا ہے؟ لوگوں نے کہا کہ نہیں، ایسا تو نہیں ہے۔ اس پر اس دھرم گرو نے کہا، نہیں، ایسا نہیں ہو سکتا، بلکہ اس رات ایک بچے کو جنم لینا چاہیے جس کا نام احمد ہوگا، اس کے بدن پر ایک نشان بھی ہونا چاہیے۔ ہو سکتا ہے کہ تم لوگوں کو اس کی خبر نہیں ہے، کنتو میری جانکاری کے حساب سے اسے پیدا ہونا چاہیے۔ اتنا کہہ کر وہ یہودی دھرم گرو وہاں سے چلا گیا۔
ابھی اس کو گئے ہوئے کچھ ہی دیر ہوئی ہوگی کہ یہ خبر پھیل گئی کہ عبداللہ بن عبد المطلب کے گھر ایک بچے نے جنم لیا ہے۔ یہ بات پھیلی تو لوگوں نے جا کر اس یہودی دھرم گرو کو بتایا کہ تمہاری بات صحیح ہے، آج ہی ہمارے قبیلے میں ایک بچے کا جنم ہوا ہے۔ اس پر یہودی دھرم گرو نے ان سے پوچھا کہ یہ بچہ میری بات کہنے سے پہلے پیدا ہوا یا میرے جانے کے بعد۔ اس کو بتایا گیا کہ تمہاری بات کہنے سے پہلے وہ بچہ پیدا ہو چکا تھا۔ یہ سننے کے بعد اس نے کہا کہ اگر ہو سکے تو مجھ کو ان کے گھر پر پہنچا دو۔ اس کو عبداللہ کے گھر پر پہنچایا گیا۔
دوستو، اس یہودی دھرم گرو نے گھر والوں سے کہا کہ کیا ایسا ہو سکتا ہے کہ میں بچے کو ایک نظر دیکھ لوں۔ اس کو بچے کو دکھایا گیا۔ اس یہودی دھرم گرو نے بچے کے کاندھے سے کپڑا ہٹا کر دیکھا تو اسے ایک نشان دکھائی دیا جسے دیکھ کر وہ بے ہوش ہو گیا۔ ایسے میں نوجات کو اس کے ہاتھ سے لے کر بچے کی ماں کے حوالے کر دیا گیا۔ جب وہ ہوش میں آیا تو اس سے پوچھا گیا کہ تم بے ہوش کیوں ہو گئے تھے؟ اس نے کہا کہ ایشور کی سوگند، قیامت تک بنی اسرائیل سے پیغمبری لے لی گئی۔ یہ وہی بچہ ہے جو بنی اسرائیل کے لیے سمسیا بن سکتا ہے۔ اس کی بات پر قریش خوش ہونے لگے تو اس یہودی دھرم گرو نے کہا کہ ایشور کی سوگند تمہارے ساتھ ایسا کام کرے گا جسے دھرتی والے یاد رکھیں گے۔
وہ یہودی جو ودھت روپ سے انتیم ایشوریہ دوت کا ساتھ دینے کے اُدیش سے پلائن کر کے مدینے آئے تھے، ان کو انتیم ایشوریہ دوت کی وشیشتاؤں اور ان کے جنم کے بارے میں پہلے سے معلوم تھا۔ اتنا ہوتے ہوئے کسی بھی ایتہاسک کتاب میں یہ نہیں ملتا ہے کہ انہوں نے من سے پیغمبر اسلام کا سواگت کیا یا ان کو سویکار کیا۔ حالانکہ ایسے بہت سے انیکیشور وادیوں نے اسلام کو سویکار کیا ہے، جنہوں نے اسلام اور پیغمبر اسلام کے بارے میں انہی یہودیوں سے بہت کچھ سن رکھا تھا۔ یہ وشے تتکالین عربوں کے لیے بہت ہی آشچر کا مدعا تھا، کیونکہ پیغمبر اسلام کے آنے کی جانکاری ان سے پہلے یہودیوں کو تھی اور وہ ان کو بھی اس بارے میں بتایا کرتے تھے۔ یہی کارن ہے کہ مدینہ کی ایک جانی مانی ہستی معاذ بن جبل نے یہودیوں کو سمبودھت کرتے ہوئے یہ کہا تھا کہ ایک وقت تھا جب ہم انیکیشور وادی تھے اور تم ہم کو بتایا کرتے تھے کہ انتیم ایشوریہ دوت آنے والا ہے، اس کی یہ نشانیاں ہوں گی، کنتو اب جبکہ وہ آ گیا ہے تو تم اس کو مان ہی نہیں رہے ہو۔
یہودی سوچا کرتے تھے کہ انتیم ایشوریہ دوت تو ہمارے لوگوں کے بیچ سے ہی ہوگا۔ وہ ایسا دوت ہوگا جو سب لوگوں پر یہودیوں کے ورچسو کو مضبوط کرے گا اور ان کے مہتو کو ادھک سے ادھک بڑھائے گا۔ کنتو کتنے کھیت کی بات ہے کہ انتیم ایشوریہ دوت تو بنی ہاشم قبیلے میں آیا جو نیائے کے ساتھ کام کرے گا۔ ایسے میں ہماری منمانی نہیں چل پائے گی۔ یہی وجہ تھی کہ یہودیوں نے اسلام کو جڑ سے سماپت کرنے کے اُدیش سے بہت چالاکی کے ساتھ ایسے شڑینتر تیار کیے جس سے مسلمانوں کی آستھا کمزور ہو اور اسلام کو نقصان پہنچے۔
یہودیوں کے 12 ودوانوں نے مل کر ایک یوجنا تیار کی۔ یہودیوں کی یوجنا یہ تھی کہ ہم سب لوگ مل کر ایک دن پیغمبر اسلام کی سیوا میں پہنچ کر اسلام سویکار کر لیں گے۔ صبح کے سمے ہم وہاں جا کر اسلام لانے کا اعلان کر دیں گے اور اسی دن شام کے سمے اسلام کو چھوڑنے کا اعلان کر دیں گے۔ انہوں نے کہا کہ جب ہم سے لوگ پوچھیں گے کہ تم نے ایسا کیوں کیا تو ہم ان سے کہیں گے کہ ہماری کتاب میں انتیم ایشوریہ دوت کے بارے میں لکھا ہے، اس لیے جب محمد نے دعویٰ کیا मैं अंतिम ईश्वरीय दूत हूँ, तो हमने उनकी बात मानते हुए इस्लाम को स्वीकार कर लिया। किंतु जब हमने निकट से जाकर देखा तो पाया कि वहाँ पर वे बातें हैं ही नहीं जो हमारी धार्मिक किताब तौरेत में लिखी हुई हैं। अपने इस षड्यंत्र के माध्यम से यहूदी विद्वान एक तीर से दो निशाने साधना चाहते थे।
इससे उनका पहला लक्ष्य ये था कि आम यहूदियों को बताया जा सके कि इस्लाम सही धर्म नहीं है, क्योंकि जब हमारे धर्मगुरुओं ने उसे स्वीकार करके छोड़ दिया तो इसका मतलब यह है कि उसमें कोई सच्चाई नहीं है। इस प्रकार से यहूदियों के मुसलमान बनने की प्रक्रिया रुक जाएगी। दूसरा लक्ष्य ये था कि इससे मुसलमानों के मन में अपने धर्म के बारे में शंका उत्पन्न होगी। आम मुसलमान ये सोचेगा कि यहूदी धर्मगुरु जो अंतिम ईश्वरीय दूत की निशानियों को अच्छी तरह से जानते थे, इस्लाम को छोड़ रहे हैं, तो इससे लगता है कि हो सकता है कि हमारे धर्म में ही कुछ कमी हो। इस प्रकार मुसलमानों के मन में अपने ही धर्म के बारे में शंकाएं पैदा होंगी और यहूदियों के मुसलमान होने की प्रक्रिया रुक जाएगी। इन्हीं परिस्थितियों में सूरह आले इमरान की 72वीं आयत नाजिल हुई, जिसका अर्थ है, आसमानी किताबें रखने वालों में से एक गुट ने आपस में कहा, जो कुछ मुसलमानों पर उतारा गया है उस पर दिन के आरंभ में ईमान ले आओ और दिन के अंत में उसका इनकार कर दो, शायद इसी हथकंडे से वे लोग इस्लाम से पलट जाएं।
आयत से पता चलता है कि काफिरों ने मुसलमानों के ईमान को कमजोर बनाने के लिए विभिन्न षड्यंत्र रचे थे। इन षड्यंत्रों में सबसे महत्वपूर्ण असत्य को सत्य के साथ मिलाकर संदिग्ध बनाना था। ये आयत शत्रुओं के एक अन्य षड्यंत्र की पोल खोलते हुए कहती है कि काफिरों के नेता अपने कुछ अनुयायियों को आदेश देते हैं कि वे लोगों को धोखा देते हुए दिखावे के लिए कुरान व पैगंबर इस्लाम के अनुयायी के रूप में स्वयं को परिचित कराएं, ताकि इस प्रकार वे मुसलमानों के बीच अपना प्रभाव बना लें। बाद में जब कुछ अवधि बीत जाए तो इस्लाम को छोड़ दें और ईमान वालों से कहें कि हमसे गलती हो गई थी, हमारा धर्म तो तुम्हारे धर्म से बेहतर है, अतः हम उसी की ओर वापस पलट रहे हैं। स्वाभाविक है कि ये बात मुसलमानों की भावना को कमज़ोर बनाएगी और वे अपने धर्म की सत्यता के बारे में संदेह करने लगेंगे। इसके अतिरिक्त अन्य काफिरों को भी मुसलमान होने की प्रेरणा नहीं मिलेगी।
यहूदियों का सदा से ये मानना रहा है कि हम संसार की सबसे श्रेष्ठ जाति हैं। हमारे अतिरिक्त जितने भी लोग दुनिया में हैं वे अनपढ़ और असभ्य हैं। इन अनपढ़ों और असभ्यों को हमारी सेवा करनी चाहिए। कुरान के नाजिल होने के बाद उनके भीतर ये भावना पनपने लगी कि क्यों मुसलमानों के लिए इस प्रकार की उच्च किताब भेजी गई, जिसके कारण बड़ी संख्या में लोग मुसलमान होते जा रहे हैं और हमारा कोई महत्व ही नहीं रह गया है। यहूदी विद्वान और धर्मगुरु इस बात से बहुत चिंतित थे। बड़ी संख्या में लोगों के मुसलमान होने से बहुत से यहूदी धर्मगुरुओं और विद्वानों की सामाजिक स्थिति और साख खराब हो रही थी।
अब उन्होंने अंतिम ईश्वरीय दूत और उसके धर्म को बदनाम करने के लिए एक नई चाल चली। उन्होंने अपनी किताब तौरेत में अंतिम ईश्वरीय दूत अर्थात हजरत मोहम्मद मुस्तफ़ा की जो निशानियाँ थीं उनको वहाँ से हटाकर उसके स्थान पर दूसरी कुछ बातें लिख दी। अपनी बात को सही सिद्ध करने के लिए इन यहूदियों ने यह कहना शुरू कर दिया कि उन्होंने कसम खाकर कहा कि जो कुछ उन्होंने किया है वो ईश्वर के आदेश से किया है। ऐसे में सूरह आले इमरान की 77वीं आयत नाजिल हुई, जिसका अनुवाद यह है, निसंदेह जो लोग ईश्वरीय प्रतिज्ञा और अपनी सौगंधों को सस्ते दामों में बेच देते हैं उनको प्रलय के दिन कोई लाभ नहीं होगा और उस दिन ईश्वर न उनसे बात करेगा और न उन पर दया व कृपा की दृष्टि डालेगा और उन्हें पापों के मैल से पवित्र नहीं करेगा और उनके लिए कड़ा दंड है।
ईश्वर ने मनुष्य के कल्याण के लिए उसका दो प्रकार से मार्गदर्शन किया है, एक स्वाभाविक प्रवृत्ति द्वारा जो स्वयं उसके भीतर से प्रवाहित होती है और उसे भले तथा बुरे में अंतर सिखाती है, दूसरे वही अर्थात ईश्वरीय संबोधन द्वारा, जिसका स्रोत ईश्वर का अनंत ज्ञान है और जो धर्म तथा धार्मिक आदेशों के रूप में कदम कदम पर परिपूर्णता की ओर मनुष्य का मार्गदर्शन करती है। धर्म व प्रवृत्ति के ये आदेश ईश्वरीय वचन हैं, जिन पर बुद्धि ने हस्ताक्षर किए हैं और उसने मनुष्य को इस वचन के पालन पर प्रतिबद्ध किया है। परंतु मनुष्य के एक गुट ने अपना वचन तोड़ दिया और संसार की प्राप्ति के लिए अपनी इच्छाओं को ईश्वरीय इच्छा पर प्राथमिकता दी। स्वाभाविक है कि इस अनुचित व्यवहार के परिणाम भी सामने आएंगे, जिनमें सबसे महत्वपूर्ण उस दिन ईश्वर की विशेष कृपा से वंचित होना है, जिस दिन सब उसकी कृपा के मोहताज होंगे। तो दोस्तों, इसी के साथ ये कार्यक्रम यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तहरान की हिंदी सेवा है और श्रोताओं, सभा के अंत में आज के मुख्य समाचारों का सारांश। शहीद फखरी जादे के परिजनों ने ईरान की इस्लामी क्रांति के वरिष्ठ नेता से मुलाकात की है। ईरानी विदेश मंत्री ने कहा है कि काराबाख का मुद्दा इलाके में शांति और दोस्ती के अवसर में बदल सकता है। भारत में आज 72वां गणतंत्र दिवस मनाया गया है। दिल्ली में गणतंत्र दिवस पर किसानों की ट्रैक्टर रैली हिंसक हो गई, जिसमें एक किसान की मौत के समाचार हैं। तो श्रोताओं, हमें आशा है कि हमारा आज का प्रयास आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाइएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट है pasttoday.com/hi। खुदा हाफिज़।